यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फका उम्मेद्वारहरूको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले तोके अनुसार दलहरूले आज कार्यालय समयभित्र आफ्नो समानुपातिक उम्मेद्वारको बन्द सूची पेश गर्नुपर्नेछ। निर्वाचन कार्यक्रम अनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउन शुरू गरेका थिए भने केही दलहरूले गत आइतबार नै पेश गरिसकेका थिए। निर्वाचन आयोगले 21 फागुनमा प्रतिनिधि सभा निर्वाचन हुने तय गरेको छ र त्यसका लागि तयारी तीव्र पारिएको छ। विगत केही दिनदेखि चलेको शीतलहरका कारणले मध्य प्रदेशका जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ। एक सातादेखि घाम नलागेको र तापक्रम घटेपछि मध्य प्रदेशका सर्वसाधारणले निकै चिसोको अनुभूति गरेका छन्। चिसोबाट जोगिनका लागि सर्वसाधारणले ठाउँ ठाउँमा आगो बालेका छन्। अत्यधिक चिसो बढ़ेका कारणले जनकपुर उपमहानगरपालिका सहित तराईका अन्य जिल्लाहरूको कतिपय विद्यालयहरू बन्द गरिएको छ। जनकपुर धाम उपमहानगरपालिकाका क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू पुष 16 गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी विदा दिएको छ। अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी, वात तथा दम रोगका बिरामीहरू समस्यामा परेका छन्। मध्य प्रदेशका विभिन्न सरकारी तथा निजी अस्पतालमा चिसोका कारण उपचारमा आउने बिरामीको चाप बढ़ेको छ। नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा बल प्रयोग सम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनु भएको छ। जेएनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि उहाँले पत्रकार सम्मेलन मार्फत बल प्रयोग सम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पार्नुभयो। बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानून अनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने उहाँको भनाई छ। पूर्वमन्त्री लेखकले उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोग समक्ष लिखित रूपमा आफ्नो धारणा र विवरण समेत प्रस्तुत गरिसकेको जानकारी दिनुभयो। सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत जस्ता राज्यका संवैधानिक अंग र सार्वजनिक सम्पत्तिमा भएको क्षति जेएनजी आन्दोलनको मूल भावना विपरीत भएको उहाँले बताउनुभयो। पूर्वमन्त्री लेखकले ती घटनाहरू असल उद्देश्य बोकेको जेएनजी आन्दोलनका नाममा भएको नभई योजनाबद्ध र घुसपैठका कारण भएको दावी गर्नुभयो। करिब 6 महिना ठप्प भएको नेपाल चीन सीमावर्ती रसुवागढ़ी नाका हिजो आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार 24 गते आएको बाढ़ीले क्षतिग्रस्त बनाएको गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ी स्थित मितेरी पुलको पुननिर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो। रसुवाका प्रमुख जिल्लाधिकारी राजेश पन्थीले सीमापार ढुहानीमा संलग्न नेपाली ट्रकका सवारी चालक बिहान 7 बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेको जानकारी दिनुभयो। रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईले रसुवा नाका स्थित मैत्री पुलको ठाउँमा नयाँ बेली ब्रिज निर्माण भइसकेको र आइतबारदेखि सो पुल भएर मानिसको आवाज जावत शुरू भइसकेको जानकारी दिनुभयो। यही पुस 17 गते बिहिबारदेखि मालबाग सवारी साधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइनेछ। भागेको बैजनाथ गाउँपालिका स्थित 9 बस्ता कारागारबाट भागेका 147 कैदी मध्ये 52 जनालाई पक्राउ गरिएको छ। जेएनजी प्रदर्शनका क्रममा फरार भएका मध्ये 42 जनालाई प्रहरीले पक्राउ गरेको र 10 जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको 9 बस्ता कारागारका जेलर जालान्धर भूषालले जानकारी दिनुभयो। कारागारबाट फरार भएका मध्ये अझै 93 जना कारागारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट 5 जनालाई फिर्ता ल्याइएको जेलर भूषालले बताउनुभयो। तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब अन्तर्राष्ट्रिय प्रसंग। उत्तर कोरियाले आज समुद्र तर्फ लामो दूरीको रणनीतिक क्रूज मिसाइल प्रहार गरेको दावी गरेको छ। देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक संचालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो। उत्तर कोरियाली संचार माध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणमा सर्वोच्च नेता किम जोङ उनले ठूलो सन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले आणविक प्रतिरोधको विश्वसनीयता परीक्षण गर्नु र यसको शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षा तथा युद्ध प्रतिरोधको अधिकार अन्तर्गत गरिएको जिम्मेवार अभ्यास भएको बताउनु भएको छ। नेपालबाट साँझ 5 बजेको समाचार सकियो। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।